यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तराई मधेशका जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा मधेश केन्द्रित राजनीतिक दलका नेताहरू र मधेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छुट्टा छुट्टै छलफल। नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ़ बनाउन सरकार लागि परेको प्रधानमन्त्रीको भनाई। नेपाल सरकार र लघु वित्त पीड़ित संघर्ष समिति बीच पाँच बुदे सहमति। पाकिस्तानको ब्रोड पीक हिम पहिरो, एक नेपाली सहित चार आरोहीको शव भेटियो। निर्मल पूर्जा सहित छ जना बेपत्ता। र हिजो एकै दिन झण्डै 60,000 आप्रवासी स्पेन प्रवेश।
विदेश गए परी चिंता की ना करने,
नेपाल टेलिकम को इंटरनेशनल रोमिंग लीने,
जहां भए परी पाउनु होस हामी संगै,
कल गर्नुस डेटा चलाउनुस संसार भरी सजिलै,
नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14*## डायल गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ़ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेश केन्द्रित राजनैतिक दलका नेताहरू र तराई मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गर्नुभयो। शान्ति सुरक्षालाई चुस्त दुरूस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहु पक्षीय रणनीति अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा नाकामा आवत जावतलाई व्यवस्थित बनाइएको बताउनुभयो। प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्य बीच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो। प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर नागरिकको दुःख सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको स्मरण गराउनुभयो। सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउनुभयो। स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भातृत्व कायम राख्नका लागि दुवै पक्षका नेतृत्व, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको श्रृंखलालाई निरन्तरता दिनुपर्ने सुझाव समेत सांसदहरूले दिनुभएको थियो। साथै तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्दता कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड़ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। तराई मधेशमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो आयोजित उच्च स्तरीय बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औल्याउनुभयो। प्रधानमन्त्री शाहले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सम्पन्न र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गरी सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको प्रष्ट पार्नुभयो। बैठकमा तराई मधेशका महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, लालबाबु रावत, राम कुमार शर्मा, समीम मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, डाक्टर सीके राउत लगायत नेताहरूको सहभागिता रहेको थियो। बैठकमा उहाँहरूले तराई मधेश क्षेत्रका विविध समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र संघीयताको मजबूतीका सम्बन्धमा आफ्ना माग विश्लेषण तथा सुझावहरू प्रस्तुत गर्नुभएको थियो। मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताउनु भएको छ। हिजो सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहसँगको छलफलपछि संचारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँहरूले यस प्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समाधानमा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताउनुभयो। सुनसरीको दिवानगंज तीन कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी विभिन्न जिल्लामा क्रियाशील राजनीतिक दल तथा धार्मिक संघ संगठनहरूले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। पर्साको वीरगंजमा सामाजिक सद्भाव भाइचारा र एकता कायम राख्न स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको हिजो संयुक्त वृहत सद्भाव र्याली सम्पन्न भएको छ। जात जाति भाषा भाषी र समुदाय बीचको आपसी एकतालाई बलियो बनाउने उद्देश्यले निकालिएको उक्त र्यालीमा स्थानीय जनप्रतिनिधि नागरिक समाजका प्रतिनिधि उद्योगी व्यवसायी र विभिन्न धर्म तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। धनुषाको शान्ति सुरक्षा मजबूत बनाउन प्रतिनिधि सभाका सदस्यहरूको सहभागितामा हिजो सर्वपक्षीय बैठक सम्पन्न भएको छ। धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलको अगुवाईमा बसेको बैठकमा सामाजिक सद्भाव कायम राख्न सबै प्रकारका उपायहरू अवलम्बन गर्ने सहमति भएको छ। प्रदेशका सुरक्षा प्रमुखहरू विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि तथा धर्म गुरूहरूको सहभागितामा भएको बैठकमा सामाजिक एकता आपसी भाइचारा तथा सहिष्णुता कायम गर्ने सहमति भएको छ। सर्वपक्षीय बैठकमा हिन्दू तथा मुस्लिम धर्मका धर्म गुरू तथा अगुवाहरूले सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग अपील पनि गर्नुभएको छ। यस्तै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति सद्भाव सामाजिक एकता र कानूनी शासन कायम गर्न संयुक्त अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी लगायत पार्टीका नेताहरूले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका हुन्। सामाजिक सद्भाव कायम राख्न काठमाण्डुको माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरूले हिजो र्याली निकालेका छन्। यसै गरी बारामा क्रियाशील राजनैतिक दल जनप्रतिनिधि नागरिक समाज बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिले जिल्लाभित्र धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय संयुक्त अपील जारी गरेका छन्। सर्वपक्षीय बैठक आयोजना गरी दलहरूले बारा जिल्लालाई धार्मिक सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुताको नमूना जिल्ला बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति सद्भाव धार्मिक सहिष्णुता विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा हिजो सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपील जारी गर्दै कुनै प्रकारको हिंसा घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि अपील गर्नुभयो। नेपाली कांग्रेसले सामाजिक सद्भाव धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल सामाजिक संस्था सरकार र अन्य पक्षसँग समेत संवाद गर्ने जनाएको छ। सुनसरीको कप्तानगंजको घटना र सो पश्चात तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले ओडा तहसम्म नै सो पहल गर्ने निर्णय गरेको हो। साथै कांग्रेसले न्यायिक छानबिन समिति गठन, घाइते भएकाको निशुल्क उपचार, समुचित व्यवस्थापन, तोड़फोड़ र आगजनी भएका धन सम्पत्तिको क्षतिपूर्ति दिलाउने कुरामा सरकारलाई निरन्तर प्रश्न र खबरदारी गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज सहित तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको छलफलमा उहाँहरूबीच उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सुनसरीको देवानगंज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गएको छ। नेपाली सेना सहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। नेपाली सेनाको पूर्वी पृथनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनुभयो। गृहमन्त्री सुधन गुरूङले घटनास्थलमा पुगेर पीड़ित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण छ। सहमति अनुसार मृतकको शव बुझ्ने र अन्त्येष्टि प्रक्रिया अघि बढ़िसकेको छ। गृहमन्त्री र पीड़ित परिवार बीच सात बुदे सहमति पनि भइसकेको छ। सुनसरीमा भएको घटनापछि धनुषामा विकसित परिस्थिति र प्रदर्शनलाई ध्यानमा राख्दै बसेको सर्वपक्षीय बैठकले जनकपुर धाममा आज सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा हिजो बसेको बैठकले सामाजिक सद्भाव शान्ति र धार्मिक सहिष्णुता कायम गर्न सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै चार बुधे निर्णय गरेको हो। बैठकमा प्रतिनिधि सभाका चारजना सदस्य जनप्रतिनिधि सुरक्षा निकाय राजनैतिक दल नागरिक समाज तथा विभिन्न धर्म समुदायका अगुवाको सहभागिता रहेको थियो। नेपाल सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीच पाँच बुधे सहमति भएको छ। उक्त सहमति अनुसार लघुवित्त पीड़ितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहितको सिफारिश पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीड़ितहरूले आन्दोलन तथा अनशनका कार्यक्रम स्थगित गरेका छन्। नेपाल सरकारद्वारा गठित लघुवित्त पीड़ितका समस्या समाधानका लागि गठित वार्ता टोलीका पदाधिकारी र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध को संघर्ष समितिका पदाधिकारी बीच हिजो अर्थ मन्त्रालयमा पाँच बुधे सम्झौता भएको हो। दुवै पक्ष बीच लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 2081 साउन 22 गतेको प्रतिवेदन कार्य योजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश पेश गर्ने सहमति भएको छ। संघीय संसद सचिवालयमा विभिन्न विषयसँग सम्बन्धित 9 विधेयक हिजो दर्ता भएका छन्। नेपाल सरकार मन्त्री परिषदको हालैको निर्णयका आधारमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा ती विधेयक दर्ता भएका संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा दर्ता भएका विधेयकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083, खानी तथा खनिज पदार्थ विधेयक 2083, मानव बीच बीखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083, राहदानी पहिलो संशोधन विधेयक 2083, मेलमिलाप सम्बन्धी तेस्रो संशोधन विधेयक 2083, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 र कर्मचारी संचय कोष तेस्रो संशोधन विधेयक 2083 रहेका छन्। यस्तै राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 र संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दर्ता भएका छन्। प्रतिनिधि सभाको बैठक यही साउन 19 गते मंगलबार र राष्ट्रिय सभाको बैठक यही साउन 18 गते सोमबारका लागि तोकिएका छन्। सरकारले सदनको यस आर्थिक वर्षका लागि प्राथमिकताका आधारमा निजामती कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक सहित 166 विधेयक सदनमा पेश गर्ने एकीकृत विवरण घोषणा गरेको छ। ठगी आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्नु भएको छ। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पूर्जी लिएर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति र दूरसंचार पूर्वाधार संरचना, दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल प्राधिकरणको नाममा आएकामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनसेल आजियाटा लिमिटेडको मिलेमतोमा गैर कानूनी रूपमा लिलाम गराई सरकारको हक हनन गरी गैर कानूनी रूपमा लिलामी गरेको आरोपमा उहाँ पक्राउ पर्नु भएको हो। बाजुराको पूर्वोत्तर क्षेत्रसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने 41 किलोमिटर लामो मार्तडी कोल्टी सड़कको स्तरोन्नति लामो समयदेखि हुन नसक्दा वर्षाको समयमा त्यस भेगका बासिन्दाले निकै शास्ति खेप्दै आएका छन्। बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्माण कार्य प्रभावित हुँदै आएको सरकारवालाहरूले गुनासो गरेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने 41 किलोमिटर लामो मार्तडी कोल्टी सड़कको स्तरोन्नतिमा ढिलाइ हुँदा वर्षेनी स्थानीयले भोग्नु पर्ने कष्टपूर्ण यात्राको क्रम यस वर्ष पनि दोहोरिएको छ। निर्माण कम्पनीको चरम लापरवाहीका कारण सड़क निर्माण कार्यले गति नलिँदा वर्षौंदेखि सहज यातायातको पहुँचमा पुग्ने पुन्नावासीको चाहना अधुरै रहेको हो। बुढीनन्दा नगरपालिका 10 की स्थानीय उजिरा बोरा,
हाम्रो अब स्याउ फलिया, टमाटर फलिया, बन्द फलिया सबैतिर अब मातरी को कि कसरी लिने हो, बाटो बन्द भयो, पहिरो आयो, जिल्ली मातरी बाहुली नगाई बाटो खोलो आएर हामी जाने बाटै छैन।
वर्षायाम शुरू भएसँगै सड़क पूर्ण रूपमा अवरुद्ध नभए पनि ठाउँ ठाउँमा खसेको पहिरो तथा खरे खोलामा पुल अभावका कारण छोटो छोटो दूरीमा गाडी बदल्नु पर्दा महँगो भाडाको चेपुवासँगै जोखिमपूर्ण यात्रा यहाँका नागरिकको दैनिकी बनेको छ। बडीमालिका नगरपालिका 7 ढम्कनेका अर्का स्थानीय कीर्तिमल दामी,
यो बर्खाको सिजनमा न बस छ, न जीप छन्, न बाइक चलेका छन्, न केही छ, मान्छेलाई अब हट्नको यहाँ समस्या रहेको छ, हट्नु पर्छ त हिलोमा डुबेर ठाउँ ठाउँ गाडी रोकिएका छन्, हट्नु बढी छ, गाडीमा चढ्नु कम छ, साह्रै नै दुःख भएको छ।
प्रदेश गौरवको आयोजनाका रूपमा रहेको मार्तडी कोल्टी सड़क निर्माणका लागि सरकारले प्रशस्त बजेट विनियोजन गरिरहेको भए पनि ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न नगरेपछि यो वर्ष मात्रै 20 करोड रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ। पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्ग थापा,
कन्ट्राक्टरको लाबर भाइ बनाऊ अब काम गरेन, अहिले यसो एक वर्ष विनियोजन बजेटमा 20 करोड रुपियाँ फ्रिज भयो, 20 करोडै विनियोजन भएको थियो, निर्माण कम्पनीको कारणले नै समस्या आएको।
2056 साल फागुन 7 गते शिलान्यास गरिएको यो सड़क 26 वर्ष बितिसक्दा समेत स्तरोन्नति हुन नसक्नुको कारण बारे बताउनु हुँदै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,
हामीले समन्वय गर्दैमा यो भरौ पछाडि एकदम द्रुत गतिमा काम हुन्छ भन्ने मलाई लाग्छ।
बाजुराको विकास र जनजीवनसँग प्रत्यक्ष जोडिएको मार्तडी कोल्टी सड़क वर्षौंदेखि राजनीतिक प्रतिबद्धता र सरकारी योजनामा दोहोरिए पनि निर्माण कार्यले भने गति लिन सकेको छैन। वर्षा शुरू भएसँगै सड़कको दुर्दशाले विकासका प्रतिबद्धता र कार्यान्वयन बीचको ठूलो दूरी फेरि उजागर गरेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
पाकिस्तान स्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिम पहिरो जाँदा सम्पर्क विहीन भएका मध्ये 4 आरोहीको शव फेला परेको छ भने प्रख्यात नेपाली आरोही निर्मल पूर्जा सहित 6 आरोही बेपत्ता भएका छन्। अल्पाइन क्लब अफ पाकिस्तान एसीपीका अनुसार 10 आरोहीको टोली आरोहणका क्रममा हिम पहिरोमा परेका थिए। बेपत्ता आरोहीमा 6 नेपाली छन्। खराब मौसमका बीच उद्धार टोलीले फेला पारेका 4 शव संकलन गर्ने प्रयास भइरहेको छ। गिलगित बाल्टिस्तान क्षेत्रका पर्यटन विभागका उपनिर्देशक साजिद हुसेनलाई उद्धृत गर्दै अल जजिराले लेखेको खबर अनुसार बाँकी 6 बेपत्ता आरोहीको खोजी दुर्गम तथा जटिल क्षेत्रमा केन्द्रित गरिएको छ। विश्वका 8,000 मीटर भन्दा अग्ला 14 हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका 43 वर्षीय पूर्जाको टोलीसँग हिम पहिरो पछि सम्पर्क विच्छेद भएको हो। उद्धारका लागि हेलिकप्टर सहितका सबै उपलब्ध साधन स्रोत परिचालन भइरहेको जनाइएको छ। पाकिस्तानको डन अनलाइनका अनुसार मृत्यु हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पूर बहादुर गुरूङ छन्। अल्पाइन क्लब अफ पाकिस्तान एसीपीका अनुसार 10 आरोहीको टोली आरोहणका क्रममा रहेका बेला बिहिबार मध्यान्नतिर हिम पहिरो गएको थियो। टोलीमा कीर्तिमानी आरोही निर्मल पूर्जा सहित 6 नेपाली, 1 पाकिस्तानी, 1 ओमानी, 1 अमेरिकी र 1 चिनिया नागरिक रहेका छन्। बेपत्ता नेपाली आरोहीमा पूर्जाका साथै किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र अब अन्तर्राष्ट्रिय समाचार। हिजो एकै दिन झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग स्युटामा प्रवेश गरेका छन्। स्युटा प्रवेश गर्ने क्रममा केही दिन यता कम्तीमा 34 मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना स्युटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। 83,000 मानिसको बसोबास रहेको स्युटामा 60,000 आप्रवासीको आगमनले राष्ट्रिय मानवीय संकटको अवस्था उत्पन्न भएको स्युटा प्रशासनले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योग विभागले आफ्नो सेवा प्रभावलाई पूर्ण रूपमा डिजिटल र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ आगामी सातादेखि भौतिक रूपमा आवेदन लिने कार्य बन्द गर्ने भएको छ। विभागले साउन 18 गते सोमबारदेखि उद्योग दर्ता लगायतका अधिकांश सेवाका लागि कागजी निवेदन नलिने निर्णय गरेको छ। विभागका अनुसार अब उद्योग दर्ता विदेशी लगानी स्वीकृति, क्षमता विस्तार, नामसारी र विवरण अध्यावधिक जस्ता मुख्य कार्यहरूका लागि सेवाग्राही विभागको कार्यालयमै पुग्नु नपर्ने भएको छ। ती सबै कार्यहरू विभागको अनलाइन प्रणाली मार्फत सम्पन्न गर्न सकिने भएको छ। प्रशासनिक प्रक्रियालाई पारदर्शी, छिटो छरितो र सेवाग्राही मैत्री बनाउन यो कदम चालिएको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभयो। यसअघि अधिकांश सेवा अनलाइन भए तापनि कतिपय कामका लागि अझै पनि कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको थियो। यो व्यवस्था लागू भएपछि उद्योगी व्यवसायीको समय र लागत दुवै बचत हुने भएको छ। विशेष गरी काठमाडौँ बाहिर रहेका व्यवसायी सामान्य कामका लागि पनि विभाग धाउनुपर्ने झन्झट अन्त्य हुनेछ भने विदेशी लगानीकर्ताहरूलाई समेत सहज हुने विभागले जनाएको छ। नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक शुक्रबार दोहोरो अंकले बढ़ेको छ। यस दिन नेप्से परिसूचक 12.96 अंकले बढ़ेर 2685.54 अंकमा कायम भएको छ। यो साताको 4 कारोबार दिन घटेको परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकले बढ़ेको हो। यस दिन विभिन्न कम्पनीका 88,51,216 किता शेयरहरू 3,75,97,22,000 रूपियाँमा किनबेच भएका छन्। शुक्रबार 13 उपसमूह मध्ये 11 उपसमूहको कारोबार बढ़ेको छ भने 2 उपसमूहको कारोबार घटेको छ। जापाको मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा 1,79,28,18,000 मूल्य बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात करिब 27% वृद्धि भएको छ। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 1,41,71,00,000 रूपियाँ बराबरको छुर्पी निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी मांगल राईले बितेको 5 वर्षदेखि काँकड़ भित्ता नाका हुँदै छुर्पीको निर्यात निरन्तर वृद्धि भइरहेको छ। छुर्पी कुकुर र बिरालोको आहारका रूपमा प्रयोग गर्ने गरिन्छ। नेपाल बंगलादेश बीचको व्यापार, लगानी तथा औद्योगिक सहकारी विस्तारका लागि रूपन्देहीका उद्योगी व्यवसायहरूले जोड़ दिनुभएको छ। रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सफिकुर रहमानलाई स्वागत गर्न शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा त्यस क्षेत्रको औद्योगिक अवस्था, निर्यात आयातका चुनौती, लगानीका सम्भावना तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबूत बनाउने विषयमा उद्योगी व्यवसायी र राजदूत रहमान बीच छलफल भएको थियो। नेपालका लागि बंगलादेशका राजदूत रहमानले नेपाल र बंगलादेश बीच व्यापारिक सम्बन्ध विस्तारका लागि विद्यमान अवरोध हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले रूपन्देही औद्योगिक उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको जानकारी गराउँदै नेपालबाट निर्यात भइरहेका उत्पादनलाई बंगलादेशी बजारमा सहज पहुँच दिलाइदिन आग्रह गर्नुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली फुटबलको समग्र विकास विस्तार र पूर्व अन्तर्राष्ट्रिय खेलाड़ीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्था फुटबल्स मिशन टुगेदर एफएमटीले आगामी कार्तिक 10 गतिदेखि भेटरान फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ। शुक्रबार कार्य सम्पादन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै विजेता र उपविजेताका लागि आकर्षक नगद पुरस्कार घोषणा गरेको हो। एफएमटीका अनुसार प्रतियोगिताको विजेताले 8 लाख र उपविजेताले 5 लाख रूपियाँ प्राप्त गर्नेछन्। यसै गरी संस्थाले आगामी असोज 20 गतेदेखि ड्याफोडिल स्कूलको सहकार्यमा U11 महिला तथा पुरूष फुटबल प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगिताको उद्देश्य बाल बालिकामा फुटबल प्रति रुचि र प्रतिभा पहिचान गर्नु रहेको एफएमटीले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकायले विश्वकप लगायत आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्राउने योजना अघि बढाए। युरोपका 55 सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिताको बहिष्कार गर्ने चेतावनी दिएका छन्। युरोपेली फुटबल महासंघका 55 सदस्य राष्ट्रहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। विश्व फुटबलको सर्वोच्च निकायले केही दिन अघि विश्वकप लगायतका प्रतियोगिताको व्यवस्थापन गर्न छुट्टै व्यावसायिक संस्था स्थापना गरी त्यसमा निजी लगानीकर्ता हिस्सेदारी दिने प्रस्ताव सार्वजनिक गरेको थियो। उत्तर तथा मध्य अमेरिकाको फुटबल सञ्चालन गर्ने महासंघका 41 सदस्य राष्ट्रहरूले पनि उक्त प्रस्ताव अस्वीकार गरेका छन्। एसी मिलान र इटालीका पूर्व सेन्टर ब्याक फ्रान्को भरेस्सीको निधन भएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थानमा र पहाड़ी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै तराई भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तराई मधेसका जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा मधेस केन्द्रित राजनैतिक दलका नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छुट्टा छुट्टै छलफल। नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको प्रधानमन्त्रीको भनाई। नेपाल सरकार र लघु वित्त पीड़ित संघर्ष समिति बीच 5 बुँदे सहमति। पाकिस्तानको ब्रोडपीक हिम पहिरो, एक नेपाली सहित 4 आरोहीको शव भेटियो। निर्मल पूर्जा सहित 6 जना बेपत्ता। र हिजो एकै दिन झण्डै 60,000 आप्रवासी स्पेन प्रवेश। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।